नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पाँच दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउबा स्वदेश फर्कँदै भारत भ्रमण सफल भएको नेपाली कांग्रेसको दावी।
प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा भाग लिन निर्वाचन आयोगमा 95 वटा दलको निवेदन। छानबिन गरेर मापदण्ड पूरा गर्ने दललाई चुनाव लड्न दिने आयोगको भनाई।
जोखिमयुक्त बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरू। धादिङका 17 घर लाभग्राही सूचीमा। जग्गा किन्न 2 लाख र घर बनाउन 3 लाख रुपियाँ पाउने।
तुफानका कारण अमेरिकाको टेक्सस राज्यको जनजीवन अस्तव्यस्त। आदिले विमानस्थलमा रोकिए का साना विमान समेत उडायो।
र नेपाल 15 वर्ष मुनिको साफ फुटबलको उपाधि जित्न असफल। फाइनलमा भारतसित 2-1 पराजित।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-5859 98550-5860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री शेरबहादुर देउबा भारत भ्रमण पूरा गरी स्वदेश फर्कँदै हुनुहुन्छ। पाँच दिने भारत भ्रमण पूरा गरी दिल्लीबाट विदाई भएका प्रधानमन्त्री देउबा केही बेरमा काठमाडौँमा अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउबालाई नयाँ दिल्लीमा भारतका संचार मन्त्री मनोज सिन्हाले विदाई गर्नुभयो। स्वदेश फर्किनु अघि उहाँले आज बिहान बिहारमा रहेको बोधगयाको दर्शन गर्नुभएको थियो। बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो। यस्तै देउबाले बिहारमा मुख्यमन्त्री नीतिश कुमारसित पनि भेटवार्ता गर्नुभएको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउबाले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति, उपराष्ट्रपति सहित विभिन्न दलका नेता लगायतसँग छलफल गर्नुभएको थियो। देउबाको भारत भ्रमणका क्रममा नेपालको विकास निर्माण, लागू औषध नियन्त्रण लगायतका 8 वटा सम्झौतामा हस्ताक्षर समेत भएको छ।
यसअघिको समाचारमा भारतका संचार राज्य मन्त्री मनोज सिन्हा हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौं। नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउबाको भारत भ्रमण सफल भएको दावी गरेको छ। कांग्रेसका कार्यवाहक अध्यक्ष विमलेन्द्र निधिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री देउबाको 5 दिने भारत भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रूपमा सफल भएको दावी गर्नुभयो। भ्रमणले दुई देशको सम्बन्ध पहिले भन्दा थप सुदृढ भएको उहाँको भनाइ छ। प्रधानमन्त्री देउबाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संशोधन गर्छु भनेर प्रतिबद्धता जनाउनु उचित भएको दावी निधिले गर्नुभयो। तर विदेशी सरकार प्रमुखसँग नेपालको आन्तरिक मामलाबारे अभिव्यक्ति दिएको भन्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्र र मुख्य विपक्षी नेकपा एमाले देउबाको आलोचना गरेका थिए। संविधानलाई सर्वस्वीकार्य बनाउन अन्तर्राष्ट्रिय जगतको समेत सहयोग चाहिने भन्दै कांग्रेस नेता निधिले प्रधानमन्त्रीको अभिव्यक्ति परिपक्व र सार्थक भएको जिकिर गर्नुभयो। निधिले संघीय प्रणाली मन नपरेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र एमालेका अर्का नेता माधव कुमार नेपालले गरेको उत्तर कोरिया भ्रमणको कड़ा आलोचना गर्नुभयो। एमाले नेता नेपालले उत्तर कोरिया भ्रमण गर्नु नेपालको परराष्ट्र नीति विपरीत भएको निधिको दावी छ।
मंगसिर 10 गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा भाग लिनका लागि 95 वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि दल दर्ताको निवेदन दिने अन्तिम दिन आज नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका 19 वटा दलले निवेदन दर्ता गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो। संविधान संशोधन बिना चुनावमा जान नमानेको राष्ट्रिय जनता पार्टी, राजपा नेपाल लगायतका तराई मधेस केन्द्रित सबै ठूला दलले पनि दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। दल दर्ताका लागि निवेदन दिएका दलहरूमध्ये संविधानको धारा 269 व्यवस्था भए अनुसारका कागजात पेश गरेर निवेदन दिएका दल मात्रै आयोगमा दर्ता हुने र ती दलले मात्रै अबको प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा भाग लिन पाउने उहाँले जानकारी दिनुभयो। निवेदन दिएका दलहरूले संविधानमा तोकिएको मापदण्ड पूरा गरे नगरेको बारेमा छानबिन समितिले अध्ययन गर्ने र मापदण्ड पूरा गरेका दल मात्रै आयोगमा दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। संघीय कानून अनुसार दलको घोषणा पत्र र विधान हुनुपर्ने, हरेक 5 वर्षमा दलका पदाधिकारीको चुनाव भएको हुनुपर्ने, देशको साम्प्रदायिकतामा असर पार्ने खालको विधान नभएको लगायतका मापदण्ड पूरा गरेका दललाई दर्ता गरेर चुनाव चिन्ह दिने आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले दलहरूको निवेदन भदौ 25 गतेसम्म छानबिन गर्न निर्देशन पनि दिनुभएको छ। यसअघिको स्थानीय तहको चुनावमा भाग लिन 80 दल दर्ता भएकोमा 63 दलले मात्रै चुनावमा प्रतिस्पर्धा गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले आफ्नो दल विभाजनका क्रममा प्रयोग गरिएका केही कृत्य दस्तखतको छानबिनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। रापरपाका नेता सुशील कुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरू दिल विकास राज भण्डारी, सबिना सिंह शाह र निरञ्जन थापा सहित अदालत गएको प्रतिनिधिमण्डलले कृत्य हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकोले त्यसको खारेजीको माग गर्दै रिट दर्ता गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो। गत साउन 22 गते नेता पशुपति शमशेर राणाले दल विभाजनका लागि आवश्यक संख्या आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प गएको 27 महिनापछि बल्ल जोखिमयुक्त पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरू गरेको छ। प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगा जमुना गाउँपालिकाका 17 घरधनीलाई लाभग्राही सूचीमा राखेको छ। प्राधिकरणका प्रवक्ता यमलाल भूषालका अनुसार उनीहरूले जग्गा खरिदका लागि 2 लाख रूपियाँ र निजी आवास पुनर्निर्माणका लागि थप 3 लाख गरेर 5 लाख रूपियाँ पाउनेछन्। प्राधिकरण र खानी तथा भूगर्भ विभागले 60 वटा बस्तीको अध्ययन गरी 136 वटा बस्तीलाई जोखिमयुक्त भनी किटान गरेको छ। तीमध्ये 60 वटा पूर्ण रूपमा र बाँकी आंशिक रूपमा सार्नुपर्ने देखिएको छ। जोखिमपूर्ण बस्तीमा 2361 घरधुरी रहेको भए पनि पहिलोपल्ट 17 घरधनी लाभग्राही सूचीमा परेका हुन्। भूकम्प अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, गोर्खा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, रामेछाप र ओखलढुङ्गामा जोखिमयुक्त बस्ती छन्। यसै गरी कम प्रभावित चितवन, लमजुङ, सोलुखुम्बु र तनहुँमा पनि स्थानान्तरण गर्नुपर्ने बस्ती छन्। गोर्खाको किरौंजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी नमूना एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया भने शुरू भइसकेको छ।
यसैबीच भूकम्प पीड़ित सेवाग्राहीसँग घुस लिएको आरोपमा गोर्खा पालुङटार नगरपालिकाका सब ओभरसियर सुनिल देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको क्षेत्रीय कार्यालय पोखराको टोलीले 25,000 घुस रकम सहित उनलाई पक्राउ गरेको हो। सेवाग्राही भूकम्प पीड़ितलाई सरकारी अनुदानको दोस्रो किस्ता सिफारिश गरिदिने भन्दै देवकोटाले घुस मागेको उजुरीपछि अख्तियारको टोली पालुङटार पुगेको थियो। नगरपालिका कार्यालय नजिकैको विनिता होटलबाट 25,000 नगद सहित उनी पक्राउ परेका अख्तियार टोलीलाई उद्धृत गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिनुभयो।
सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले आफू माताहतका कार्यालयमा आज छड्के अनुगमन गर्नुभएको छ। माताहतका कार्यालयको छड्के अनुगमनका क्रममा पुगेका मन्त्रीले कर्मचारी समयमा कार्यालयमा नआएको भेटिएपछि गोर्खापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको हाजिरी पुस्तिका नै नियन्त्रणमा लिनुभएको छ। मन्त्री बस्नेत 10:30 बजे गोर्खापत्र संस्थान र 11:15 बजे नेपाल दूरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगे पनि अधिकांश कर्मचारीहरू भने उपस्थित भएका थिएनन्। दूरसञ्चार प्राधिकरणका अध्यक्ष समेत 11:15 बजेसम्म कार्यालयमा भेटिएनन्। 58 कर्मचारी मध्ये 43 जना मात्रै उपस्थित भेटिएपछि मन्त्री बस्नेतले हाजिरी पुस्तिका नै जफत गर्नुभएको हो। छड्के अनुगमनपछि पत्रकारसित कुरा गर्दै मन्त्री बस्नेतले आफूले माताहतका कार्यालयमा कर्मचारी समयमा नआउने र काममा ढिलासुस्ती हुने गरेको गुनासोको आधारमा सत्य तथ्य पत्ता लगाउन निरीक्षण गरेको जानकारी दिनुभयो। उहाँले समयमा कार्यालय नआउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कानूनी व्यवस्था अनुसार कारवाही हुने पनि बताउनुभयो।
यस वर्षको मदन पुरस्कार घनश्याम कणेललाई दिइने भएको छ। उहाँद्वारा लिखित धृतराष्ट्र पुस्तकलाई यस वर्षको मदन पुरस्कार दिने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ। यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार भने कार्टुनिस्ट दुर्गा बराल बादसायनलाई दिइने भएको छ। प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गर्दै समाजमा सचेतना फैलाएका कारण बादसायनलाई जगदम्बाश्री पुरस्कार दिन लागि हो। दुवै पुरस्कारको राशि समान 2 लाख रूपियाँ छ। दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने गुठीले जनाएको छ। मदन पुरस्कार 2012 सालमा र जगदम्बाश्री पुरस्कार 2045 सालमा स्थापना गरिएको हो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन्छु बिदा सबै कुरा प्रष्ट हुनु नराखी दुविदा विदेश जाँदा बुझेर जानु धोका ठक्कर कसैले नखानु धोका ठक्कर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ
फोन 01-44-45-712 44-45-713
अहिले तपाईँ रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले 5 दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउबा स्वदेश फर्किँदै प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा भाग लिन निर्वाचन आयोगमा 95 वटा दलको निवेदन जोखिमयुक्त बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरू लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग सरकारी कार्यालय संस्थान तथा सरकारको स्वामित्वमा रहेका कम्पनी तथा समितिको बेरुजु वर्षेनी बढ्दै गएको छ गृह मन्त्रालय रक्षा मन्त्रालय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालय सहित 7 वटा मन्त्रालयको बेरुजु 6-15 अर्ब रूपियाँसम्म पुगेको छ तीमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु सबैभन्दा बढी 15 अर्ब 81 करोड 32 लाख 55 हजार रूपियाँ पुगेको छ बेरुजु फर्चोटका लागि बेरुजु फर्चोट मूल्याङ्कन र अनुगमन समिति पनि छ विषयगत मन्त्रालयहरूले पनि लक्ष्य नै तोकेर बेरुजु फर्चोटका लागि काम गरिरहेका छन् तैपनि अपेक्षाकृत रूपमा किन घट्न सकिरहेको पीटी लोप्चनको रिपोर्ट
आर्थिक वर्ष 2072-73 मात्र 48 अर्ब 79 करोड 17 लाख 84 हजार रुपियाँ बेरुजु थपियो तर त्यही आर्थिक वर्षमा 32 अर्ब 58 करोड 16 लाख 47 हजार रुपियाँ मात्र बेरुजु फर्छोट भयो वार्षिक फर्छोट गरिएको रकम भन्दा त्यही आर्थिक वर्षमा थपिने बेरुजु रकम बढी हुँदा वर्षेनी बेरुजु बढ़िरहेको छ बेरुजु रकम फर्छोट गर्न किन गाह्रो भएको हो त अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अर्जुन प्रसाद पोखरेल
हामीले संस्थागत रूपमा चाहिँ 80% फर्सेट गर्ने लक्ष्य राखेर हामी अगाडि बढेको अवस्था छ धेरै पुराना बेरुजुहरू पनि रहेको हुनाले बेरुजुसँग सम्बन्धित कागजातहरू फेला नपर्ने अब असुल वर्ग गर्नुपर्ने बेरुजुको सन्दर्भमा असुल गर्नुपर्ने व्यक्ति तथा संस्थाको चाहिँ पूर्ण विवरणहरू प्राप्त नहुने जस्ता चाहिँ प्रशासनिक समस्याहरू नै बढी छ
बेरुजु फर्छोटका लागि मुख्य सचिवको अध्यक्षतामा गठित बेरुजु फर्छोट मूल्याङ्कन तथा अनुगमन समिति पनि क्रियाशील छ आर्थिक वर्ष 72-73 झण्डै 48% बेरुजु फर्छोट गरेको समितिले आर्थिक वर्ष 2073-74 50% बेरुजु घटाएको छ राजनीतिक नियुक्ति हुने कार्यालय तथा समितिमा भने बेरुजु फर्छोट गर्न निकै समस्या रहेको बताउनुहुन्छ बेरुजु फर्छोट मूल्याङ्कन र अनुगमन समितिका सदस्य सचिव कृष्णनाथ खनाल
यस प्रकृतिको संस्थाहरू जुन छिटो छिटो कार्यालय प्रमुखहरू चेन्ज हुने किसिमको राजनैतिक नियुक्ति पाएका ठाउँहरू हुन् कि भन्नु पनि पर्ने हुन्छ त्यस्ता ठाउँहरूमा अरूले गरेको जिम्मेवारी लिने सन्दर्भमा कमी आउनु यो मेरो पालाको होइन यसले मलाई खासै असर गर्दैन भन्ने सन्दर्भले ती ठाउँहरूमा चाहिँ बेरुजु फर्चोट गराउन केही गाह्रो भएको देखिन्छ।
तर आधा जति बेरुजु रकम सजिलै फडछोड गर्न सकिने खालको हुने र बाँकी आधा जति बेरुजु वर्षेनी थपिँदै जाने भएकाले बेरुजु फडछोडमा उल्लेखनीय काम हुन नसकेको हो। महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक रामु डोटेल,
विगतदेखि नै ट्रेन्ड चाहिँ के देखिन्छ त भन्दा एक दुई वर्ष पहिलाको बेरुजुलाई चाहिँ सम्बन्धित निकायहरूले अलि जोड जुलुम गरेर फरछोड गराउन खोज्ने र फरछोड पनि गराउने, यस्तो आधारमा चाहिँ करिब करिब टोटल बेरुजुको 40-50% बेरुजु चाहिँ अर्को वर्ष फरछोड गर्ने ट्रेन्ड चाहिँ छ। तर त्यो भन्दा बाँकी जुन 50% बेरुजु छ त्यस्तो बेरुजु चाहिँ पाइल अप हुँदै 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 गएको अवस्था छ।
अहिलेसम्म बेरुजु रकम फडछोडका लागि संस्थालाई जिम्मेवार बनाइएको छ। कार्यालय प्रमुख परिवर्तन भइरहँदा अघिल्ला कार्यालय प्रमुखको पालामा भएको बेरुजुको दायित्व लिन जिम्मेवार नहुने र फडछोड नहुँदा सजायको भागीदार पनि हुनु नपर्ने भएकाले बेरुजु हुन नदिन र फडछोड गर्न पनि खासै ध्यान दिएको पाइँदैन। बेरुजुलाई कार्यालयको प्रगतिसँग जोडेर कार्यवाही तथा पुरस्कारको व्यवस्था गरी जिम्मेवार बनाउन सके मात्र बेरुजु कम हुने अर्थविदहरू बताउँछन्।
अपेक्षाकृत रूपमा घट्न नसकेको बेरुजुको प्रसंगपछि अब चाहिँ बाढ़ी प्रभावित किसानले पाउने राहतका कुरा गरौं। बाढ़ी पहिरो प्रभावित किसानका लागि मल बिउदेखि भत्केका पूर्वाधार बनाउने सम्मका राहत कार्यक्रम आउने भएका छन्। बाढ़ी पहिरो प्रभावित 35 मध्ये 30 जिल्लामा कृषि विकास मन्त्रालयले अल्पकालीन राहत कार्यक्रम प्रस्ताव गरेको छ। राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको स्वीकृतिपछि राहत कार्यक्रम कार्यान्वयनमा जानेछ। राहत प्याकेज लिन किसानले निश्चित प्रक्रिया भने पूरा गर्नुपर्छ। किसानकै खेतबारी र हातमा पुग्ने गरी राहत कसरी लिन सकिन्छ भनेर साथी मदन पौड्यालले कृषि मन्त्रालयका प्रवक्ता डाक्टर योगेन्द्र कुमार कार्कीलाई सोध्नु भएको छ।
हामीले धानको बिउको व्यवस्थाहरू गरेका छौँ, चैती धानको आउने धानहरूको लागि गहुँको बिउको, मकैको बिउको, विभिन्न किसिमका तरकारीको बिउहरू र बेर्नाहरू चाहिँ निशुल्क वितरण गर्ने किसिम गरेका छौँ। यी तमाम कार्यहरू हाम्रा कृषि विकास कार्यालयहरू मार्फत सिडिओ साहबको अध्यक्षतामा हुने दुई विप्रको समितिले निर्णय गर्ने किसिमले मेकानिजम गरेका छौँ। किनभने हामी वान विन्डो सिस्टममा गएको हुनाले त्यहाँभन्दा हामी बाहिर जान सक्दैनौँ। यी तमाम कार्यक्रमहरू हाम्रा किसान कृषक समूह र सहकारीको खातामा क्यासै ट्रान्सफर हुने किसिमले कार्यक्रमहरू ल्याएका छौँ।
क्यास भन्नुभयो, किसानले राहत प्याकेजहरू कसरी पाउँछन्, कसरी सजिलो गरी लिन सक्छन्?
छानिएका समूह सहकारी जति पनि छानिन्छन् ती विभिन्न चरणबाट छानेपछि डिडिआरसीको निर्णयअनुसार निर्णय भएका सहकारीहरूले समूहहरूले कार्यान्वयन गर्न थालेपछि कार्यान्वयन गरेपछि उहाँहरूको खातामा चाहिँ यो क्यास ट्रान्सफर जिल्ला कृषि विकास कार्यालयबाट हुन्छ। यसको मतलब के भनेदेखि चाहिँ जसले काम गर्ने हो, जस्तो मैले माछाको भने तपाईँको मानौ मेरो 10 हेक्टर माछा पोखरीहरू चाहिँ बिग्रिएको छ भने मैले चाहिँ 50,000 कदरले चाहिँ 5,00,000 रुपियाँ पाएँ भने मेरो खातामा त्यो ट्रान्सफर हुने भयो, मैले खाता खोल्नु पर्ने भयो, त्यो खातामा प्रमाणित भइसकेपछि मैले कामहरू गर्न थालिसकेपछि मेरो खातामा त्यो पैसा प्राप्त हुने भयो।
म प्रभावित किसान हो, मेरो
माछामा प्रभावित किसान मानौ, यहाँ चाहिँ माछाको यहाँको 10 हेक्टर पोखरी बिग्रिया छ भने यहाँले जिल्ला कृषि विकास कार्यालय अथवा सेवा केन्द्रमा निवेदन दिएको हुन्छ। त्यो निवेदन चाहिँ जिल्ला कृषि विकास कार्यालयमा आइपुगेको हुन्छ। त्यो निवेदन अनुसार चाहिँ हाम्रो मान्छेहरूले चाहिँ गएर चाहिँ निरीक्षण गरेको हुन्छ, त्यो ठिक छ भन्ने विवरण हुन्छ। त्यही निवेदन र नामहरू चाहिँ डिडिआरसीबाट निर्णय हुन्छ। निर्णय भएपछि तपाईँको निर्णय भएको जानकारी हुन्छ, त्यसपछि तपाईँलाई काम सुरु गर्नुहुन्छ, काम गर्नुहुन्छ। त्यसपछि काम गरेको प्रतिवेदन चाहिँ प्राप्त भइसकेपछि हाम्रो जिल्ला कृषि विकास कार्यालयले तपाईँको खातामा पैसा पठाइदिनुहुन्छ। सिम्पल,
यहाँ समूहको कुरा
हुँदैन। यहाँ कस्तो भनेदेखि जस्तो चाहिँ ग्रिन हाउसहरू निर्माण गर्ने अर्थात् बजारहरू निर्माण गर्ने समूह सहकारीको कुरा आउँछ भनेदेखि चाहिँ तपाईँ त अहिले त खेतीपाती त पहाड़मा तराईमा सबै व्यक्तिगत भएको छ, तपाईँको धान खेत तपाईँको बिग्रिएको छ, तपाईँको चाहिँ कुलो तपाईँको बिग्रिएको छ, त्यस्तो कुराहरूमा व्यक्तिगत रूपमा जान्छ यस्ता कुराहरू। तर चाहिँ सामूहिक हुने कुरामा मात्रै भन्ने कुराहरूमा मात्रै सामूहिक रूपमा जान्छ।
कृषि सेवा केन्द्रमा पुग्ने, त्यसपछि जिल्लामा पुग्ने,
हामीले अहिले के मेकानिजम गरेर चाहिँ नजिकको कृषि सेवा केन्द्र अर्थात् अहिले हामीले हाम्रो मेकानिजमहरू गाउँ गाउँपालिकामा जहाँ निर्वाचन भइसकेको छ पदाधिकारीहरू हुनुहुन्छ त्यहाँ चाहिँ हाम्रो चाहिँ के भने कार्यक्रम अधिकृतहरू हुनुहुन्छ ती पनि निवेदन दियो भने पनि हुने किसिमले हामीले मेकानिजमहरू गरिरहेछौँ। तर उहाँहरू फेरि त्यहाँबाट जिल्ला आउने जिल्लाबाट चाहिँ सिडिओ साहबकोमा पुग्याउनु पर्ने मेकानिजमहरू छैन। काम गरिसकेपछि चाहिँ फेरि पैसा लिन त आउनु पर्यो, चेक लिन त आउनु पर्यो, अर्थात् आफ्नो आधिकारिक व्यक्ति पठाउनु पर्यो।
खाता अनिवार्य भयो,
खाता अनिवार्य हो, यो व्यक्तिलाई चेक काटेर चाहिँ बिना खाता जाँदैन। र हाम्रो सरकारको नियम पनि के छ भने किसानको पैसा किसानको खाता भनेपछि हामीले बरु सहयोग गर्छौँ, हाम्रा निकायहरूले सहयोग गर्छन् कि किसानलाई खाता खोल्नको लागि कुनै समस्या छ भने सहजीकरणको भूमिका पनि हामी खेल्नेछौँ, तर खाता हुनु पर्यो।
उहाँ हुनुहुन्थ्यो कृषि विकास मन्त्रालयका प्रवक्ता डाक्टर योगेन्द्र कुमार कार्की। बाढ़ी प्रभावित किसानले पाउने राहतका बारेमा कुराकानी गर्दै सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np
NCE, quality for excellence. ओहो
महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउँ न त्यहीँ। तिमी बुवा आमा र छोराछोरीले भन्दै गरौ, म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन 3 कुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भोजपुरमा भीरबाट लडेर एकजना सशस्त्र प्रहरीको ज्यान गएको छ। युको सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत मोरङ उर्लाबारी घर भएका मनकुमार श्रेष्ठको ज्यान गएको हो। बेस क्याम्पबाट सदरमुकामको टक्सार गुलमा आउने क्रममा मानेडाँडामा भीरबाट लडेर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
सल्यानमा सर्पको टोकाईबाट एक बालिकाको ज्यान गएको छ। वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर 4 चिउराकी 13 वर्षकी द्रौपदी विष्टको सर्पको टोकाईले ज्यान गएको हो। वर्षाले सड़क अवरुद्ध भएका कारण गाडी नचलेपछि बालिकालाई समयमै अस्पताल लैजान नसक्दा ज्यान गएको बालिकाका बाबु जक्कु विष्टले जानकारी दिनुभयो।
यसैबीच बाढ़ी र डुबानमा परेका तराई मधेसका जिल्लामा सर्पको बिगबिगी बढ़ेको छ। बाढ़ी र डुबानपछि सप्तरीमा मात्रै सर्पको टोकाईबाट 3 ज्यान गएको छ भने 130 भन्दा धेरै घाइते भएका छन्। घाइते मध्ये धरान र विराटनगरका विभिन्न अस्पतालमा उपचार गराइरहेका 11 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
खोटाङको रूपाकोट मजुवागढी नगरपालिकाले पेपरलेस अर्थात कागजरहित सेवा शुरू गरेको छ। परम्परागत रूपमा प्रयोग हुँदै आएको कागजलाई विस्थापित गर्दै कम्प्युटरबाट कार्यालयका कामकाज सञ्चालन गरेर नगरपालिकाले पेपरलेस सेवा शुरू गरेको हो। कागजरहित सेवा विस्तारका लागि नगरपालिकाले सबै 15 वडालाई कम्प्युटर र फोटोकपी मेसिन प्रदान गरेको छ।
मालपोत कार्यालय कञ्चनपुरमा रक्सी खाएर कार्यालयमा सुतेका एकजना कर्मचारीलाई प्रहरीले पक्रेको छ। मालपोत कार्यालय कञ्चनपुरका नायब सुब्बा धर्मराज जोशी रक्सीले मातेर टेबलमाथि खुट्टा राखेर सुतेको अवस्थामा भेटिएपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए। जोशीले रक्सी खाएको पुष्टि भएको र उनलाई कानून अनुसार कारवाही हुने वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक गोकुल बरायलले जानकारी दिनुभयो।
अब विदेशको खबर। तुफानका कारण अमेरिकाको टेक्सस राज्यको जनजीवन अस्तव्यस्त बनेको छ। अस्ति शुक्रबार रातिदेखिको समुद्री तुफानका कारण टेक्सस राज्यमा सयौं घर भत्किएका छन् भने धेरैजसो ठाउँमा बिजुली र टेलिफोन सेवा अवरूद्ध भएको छ। तुफानका कारण रकपोर्ट शहरका अधिकांश घर भत्किएका र स्थानीय बासिन्दा पनि घरबार विहीन भएका बीबीसीले जनाएको छ। विमानस्थलमा पार्किङ गरेर राखिएका साना विमानलाई समेत आँधीले उडाइदिएको छ। 250 किलोमिटर प्रति घण्टाका दरले तुफान आइरहेको र भीषण वर्षा भइरहेकाले तुफानपछि खतरनाक बाढ़ीको सम्भावना रहेको मौसमविदहरूले चेतावनी दिएका छन्। तुफान र बाढ़ीको पूर्व चेतावनीपछि हजारौं नागरिक शहर छाडेर सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति भने हुन नपाएको टेक्सस प्रहरीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल 15 वर्ष मुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जित्न असफल भएको छ। एन्फा कम्प्लेक्स सातो बाटोमा आज भएको फाइनलमा भारतसँग 2-1 पराजित भएपछि नेपाल उपाधि उचाल्न असफल भएको हो। खेलको पहिलो हाफमा पेनाल्टी मार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नेपाल उपविजेतामा चित्त बुझाउन बाध्य भयो। भारतका खेलाड़ीले नेपाली खेलाड़ीलाई लड़ाएपछि खेलको 41 मिनटमा पाएको पेनाल्टीमा नेपालका ब्रिजेश चौधरीले गोल गरेर 1-0 को अग्रता दिलाएका थिए। तर भारतले 59 र 75 मिनटमा गोल गर्दै उपाधि जितेको हो। समूह चरणको खेलमा पनि नेपाल भारतसँग 2-1 नै पराजित भएको थियो।
मेरो पनि भन्नु छ।
नेपालले 15 वर्ष मुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जित्न नसकेकोमा धेरै साथीलाई दुःख लागेको छ।
उज्यालोको फेसबुक पेजमा नारद सिंह विष्ट भन्नुहुन्छ, खेलमा हार जित स्वाभाविक भए पनि सधैँको हार निकै पीड़ादायी हुन्छ, त्यो पनि छिमेकी भारतसँगै। यहाँ खेलाड़ीलाई दोष दिनु मूर्खता हुन्छ, किनकि हाम्रो खेलकुद निकाय निकम्मा र बेकामे छ। जब प्रतियोगिता हुन्छ तब मात्र तयारी थाल्छ। लगानी र मेहनत बिना नतिजा कसरी हाम्रो पक्षमा आउँछ र।
फेसबुकमै रमेश अधिकारी लेख्नुहुन्छ, फुटबल खेलमा हारेकोमा खेलाड़ीलाई गाली होइन, पूर्वाधार बनाउने र अभ्यास निरन्तर गरिराखेमा एक दिन विजय हुन्छ भनेर पनि सोच्नु पर्यो। खेलमा हारजित स्वाभाविक नै हो। नेपाली टोलीले मात्रै आत्तिदै चिन्तित भएर हुँदैन, सबैले सोच्नुपर्छ।
सड़कको लागि आएका सोलार बत्ती व्यक्तिका घर र अफिसमा भेटिएको खबर पढेपछि फेसबुकमा कमल बास्कोटाको प्रश्न छ, के नियमले यसरी सार्वजनिक सम्पत्ति घरैमा राख्न दिन्छ र? बाटोको बत्ती घरमा भेटिन्छ भने बाटो र सार्वजनिक ठाउँमा आएको बजेट कता भेटिन्छ होला? सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।
बाढ़ी प्रभावित जिल्लामा 1.5 अर्ब राहत भन्ने खबर पढेपछि फेसबुकमा दुखी माइलो नाम राखेका साथी प्रश्न गर्नुहुन्छ, के यो रकम बाढ़ी पीड़ितकै हितमा प्रयोग होला त? भयो भने त देशको उत्थान छिटो हुने थियो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन ट्राइब गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सञ्जिता देवकोटा। नेपाल दर्पणमा फेरि पनि खेल खबर। मलेसियामा भदौ 23 गतेदेखि शुरू हुने 19 वर्ष मुनिको एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। दिपेन्द्र सिंह ऐरी कप्तान रहेको टोलीमा सन्दीप लामिछाने, मोहम्मद असिफ शेख, सन्दीप सुनार, प्रणित थापा मगर, पवन सराफ, अनिल कुमार शाह, रोहित कुमार पौडेल, किशोर महतो, साहब आलम, नन्दन यादव, विक्रम कुमार भूषाल, सन्दीप जोरा र सुमित महर्जन छनौट भएका छन्। कमल सिंह ऐरी, ललित नारायण राजवंशी, प्रकाश केसी र रिजन ढकाल भने वैकल्पिकमा परेका छन्।
र श्रीलंकासँगको तेस्रो एकदिवसीय क्रिकेटमा जितका लागि 218 रनको लक्ष्य पछ्याएको भारतले खराब शुरूआत गरेको छ। भारतले ताजा स्थितिमा 15.2 ओभर खेल्दा 4 विकेट गुमाएर 62 रन बनाएको छ। श्रीलंकासँगको तेस्रो एकदिवसीय जित्न अब भारतले 34.4 ओभरमा 156 रन बनाउनु पर्नेछ र उसको 6 विकेट बाँकी छ। खेलकै प्रसंगमा अब इंग्लिश प्रिमियर लीगका कुरा। इंग्लिश प्रिमियर लीगमा चेल्सी आज विजयी भएको छ। चेल्सीले इभर्टनलाई 2-0 हराएको हो। वेस्ट ब्रोम र स्टोकले भने 1-1 बराबरी खेलेका छन्। प्रिमियर लीगमा लिभरपुल र आर्सेनल तथा टोटेनह्याम र बर्नलीबीचको खेल केही बेरपछि शुरू हुँदैछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पाँच दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउबा स्वदेश फर्कँदै भारत भ्रमण सफल भएको काँग्रेसको दावी।
प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा भाग लिन निर्वाचन आयोगमा 95 दलको निवेदन। छानबिन गरेर मापदण्ड पूरा गर्ने दललाई चुनाव लड्न दिने आयोगको भनाई।
जोखिमयुक्त बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरू। धादिङका 17 घर लाभग्राही सूचीमा। जग्गा किन्न 2 लाख र घर बनाउन 3 लाख रुपियाँ दिने।
तुफानका कारण अमेरिकाको टेक्सस राज्यको जनजीवन अस्तव्यस्त। विमानस्थलमा रोकिएका साना विमान समेत आधीले उडायो।
र नेपाल 15 मुनिको साफ फुटबलको उपाधि जित्न असफल। फाइनलमा भारतसित 2-1 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफ्ले पनि विदा हुन्छौ। नमस्कार।